हामीले अध्ययन गरिरहेको विषय चाहिँ हो साँचो विश्वासीको अनन्त सुरक्षा र मुक्तिको निश्चयता। अनि हामीले छवटा बुँदा अध्ययन गरे अहिलेसम्म, अनि आज हामी सातौं बुँदामा अगाडि बढ्नेछौ। एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ किनकि ऊ पवित्र आत्माद्वारा छाप मारिएको छ। अब यो हामी बुझ्न चाहन्छौँ है। त्यसैले पहिलो करिन्थी छ अध्यायमा हामी पल्टाउँ र 19 र 20 पद हामी पढ्नेछौ। पहिलो करिन्थी 6:19 लेखेको छ, अथवा के यो तिमीहरूलाई थाहा छैन, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जो तिमीहरू भित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ र तिमीहरू आफैका होइनौ। अब यहाँ विश्वासीको शरीर के हो भनिएको छ, त्यसमा विश्वास गरेको एउटा व्यक्तिको शरीर पवित्र आत्माको के हो, मन्दिर हो। अनि पावलले यो कोरिन्थमा भएका विश्वासीहरूलाई लेखेको पत्र हो यो। के कोरिन्थमा भएका सबै विश्वासीहरूलाई यो कुरा थाहा भएकै कुरा थियो? के लेखेको छ 19 पदमा, अथवा के यो तिमीहरूलाई थाहा छैन भनेको मतलब सबै विश्वासीलाई थाहा हुनुपर्ने कुरा हो कि विश्वासीको मन्दिर चाहिँ पवित्र, विश्वासीको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो। अनि पवित्र आत्मा कहाँ हुनुहुन्छ भनेको छ 19 पदमा, यहाँ लेखेको छ जो तिमीहरू भित्र हुनुहुन्छ। त्यसैले पवित्र आत्मा एउटा विश्वासी भित्र हुनुहुन्छ भनेर लेखेको छ। अनि अर्को कुरा, मुक्ति पाएका व्यक्तिहरू विश्वासीहरू कि उनीहरू आफैका हुन् कि प्रभुका हुन्, अब यहाँ लेखेको छ तिमीहरू आफैका होइनौ। यो ज्यादै महत्वपूर्ण कुरा हामी अब बुझ्नलाई पहिलो पत्रुसमा पढाउँ। एक्चुली पहिलो पत्रुस 1 अध्याय, एउटा विश्वासी ऊ आफैको होइन, त्यसो भए एउटा विश्वासी किन आफैको होइन? पहिलो पत्रुस 1:18 र 19 पद, अनि पहिलो करिन्थी 6:20 पद पहिला पढौँ अनि त्यसपछि पत्रुसमा है हात दुईटै ठाउँमा राखिसकौँ। किन विश्वासीहरू आफैका होइनौ भनिएको छ भने 20 पदमा, किनकि तिमीहरू दाम तिरेर किनिएका हौ। विश्वासीहरू दाम तिरेर किनिएका हौ, कस्तो दाम? पहिलो पत्रुस 1:18 र 19 लेखेको छ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नाश हुने चीजहरूद्वारा छुटकारा पाएका होइनौ, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात् ख्रिस्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ। परमेश्वरले भन्नुहुन्छ कि विश्वासीहरू दाम तिरेर किनिएका हुन्, के र कस्तो दाम तिरेर किनिएका हुन्? उनीहरू चाहिँ ख्रिस्टको बहुमूल्य रगतद्वारा किनिएका। त्यसैले हामीले कसरी मुक्ति पायौं भने परमेश्वरले दाम तिरिदिनु, हाम्रो पापको लागि प्रभु येशू ख्रिस्ट मर्नुभयो, उहाँले रगत बगाउनु भयो, उहाँ पाप रहित हुनुहुन्थ्यो। त्यसैले भनेको छ उहाँको बहुमूल्य रगत, कसको रगत? यहाँ भनेको छ निर्दोष र निष्कलङ्क थुमाको रगत। प्रभु येशू ख्रिस्ट एउटा बलि भई मर्नुभयो, एउटा पाथोको रूपमा मर्नुभयो, उहाँको पाप थिएन। त्यसैले निर्दोष र निष्कलङ्क थुमाको रगतद्वारा हामी किनिएका हौ। त्यसैले एकछिन विचार गर्नुहोस् भाइ बहिनीहरू, मुक्तिको लागि परमेश्वरले तिरिदिनु भयो, प्रभु येशू ख्रिस्टले आफ्नै प्राण दिनुभयो, त्यसैले हाम्रो लागि केही खर्च पर्यो त? मुक्ति कमाउनलाई हामीले केही तिर्नु पर्यो? के तिर्नु पर्यो? तपाईँले केही तिर्नु पर्यो मुक्ति पाउनलाई? भनेपछि हाम्रो लागि त सित्तैन, भनेको मतलब सुत्नु भन्नाले सस्तो हो त, सुत्नु भन्नाले सस्तो हो होइन हाम्रो लागि सुत्नु, तर यीशु ख्रीष्टले आफ्नै प्राण दिनु पर्यो, त्यसैले यो ज्यादै महँगो सस्तो होइन सुत्तैमा, तर कदापि सस्तो छैन मुक्ति। त्यसैले हामीले के कुरा सिक्यौँ भने पहिलो कुरा 6:19-20 पदमा हेर्दाखेरि पवित्र आत्मा जो परमेश्वर हुनुहुन्छ हरेक विश्वासीभित्र बास गर्नुहुन्छ। तपाईँ एक ख्रिस्ट येशूमा विश्वास गर्नुभएको व्यक्ति हुनुहुन्छ भने, भर्खरै विश्वास गर्नुभएको भए पनि अथवा 5 वर्ष अगाडि विश्वास गर्नुभए पनि केही फरक छैन, तपाईँभित्र चाहिँ परमेश्वर अब बास गर्नुहुन्छ, पवित्र आत्मा तपाईँभित्र बास गर्नुहुन्छ। र अर्को कुरा, हरेक विश्वासी अब दाम तिरेर किनिएको, त्यसको बहुमूल्य रगतद्वारा किनिएको हो, त्यसैले ऊ पूर्ण रूपमा जसले किनेको हो उसकै हो। कसले किन्नुभयो हामी? येशु ख्रीष्टको रगतद्वारा परमेश्वरले किन्नुभयो, त्यसैले एउटा विश्वासी पूर्ण रूपमा प्रभुकै हो, हामी आफै कहाँ होइन। त्यसैले हामी भन्न सक्छौ हरेक व्यक्ति जोसँग पवित्र आत्मा हुनुहुन्छ त्यो पूर्ण रूपमा प्रभुकै हो। त्यसैले त्यहाँ कोही पनि विश्वासी छैन जो चाहिँ प्रभुकै भएको तर पवित्र आत्मा नपाएको, त्यस्तो कोही पनि विश्वासी छैन। हरेक विश्वासीसँग पवित्र आत्मा हुन्छ, हरेक विश्वासी प्रभुको हो। अब रोमी 8:9 जाउँ, हामी यहाँ के हेर्दैछौँ भने हरेक विश्वासीसँग पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। रोमी 8:9, अब परमेश्वर एक मात्र हुनुहुन्छ तर उहाँ त्रि एक हुनुहुन्छ, परमेश्वर एक मात्र हुनुहुन्छ तर उहाँ त्रि एक हुनुहुन्छ भन्नाले उहाँ पिता परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, यी तिनै तर एक परमेश्वर हुनुहुन्छ। र रोमी 8:9 चाहिँ यहाँ लेखिएको छ, तर साँच्चै परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ, तर कुनै मानिससँग ख्रीष्टका आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन। यसबाट हामी के सिक्छौ? यदि कुनै व्यक्तिसँग प्रभु येशु ख्रीष्टको आत्मा छैन भने के त्यो व्यक्ति एउटा परमेश्वरको जन हो? हुन सक्छ? सक्दैन। पवित्र आत्मा छैन भने त्यो व्यक्ति परमेश्वरको होइन, ख्रीष्टको होइन। त्यसैले हरेक जो साँच्चै प्रभु येशु ख्रीष्टको हो उसँग को हुनुहुन्छ? अर्को तरिकाले भन्यो भने हरेक व्यक्ति जो साँच्चै नै येशु ख्रीष्टको भएको छ उसँग को पनि हुनुहुन्छ? पवित्र आत्मा हुनुहुन्छ। पवित्र आत्मा चाहिँ परमेश्वर नै हुनुहुन्छ, जो चाहिँ हामीभित्र बास गर्न आउनुहुन्छ, जुन घडी जुन बेलादेखि हामीले विश्वास गर्दछौँ। अब त्यसैले हामीले देख्छौँ कि आजसँग पवित्र आत्मा हुने हरेक व्यक्ति प्रभु येशु ख्रीष्टको हो, हरेक साँचो विश्वासीसँग पवित्र आत्मा हुन्छ, अनि एउटा साँचो क्रिस्चियन कोही छ भने ऊभित्र पवित्र आत्मा पक्कै पनि हुन्छ, अनि यदि कोही व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने ऊ एउटा साँचो क्रिस्चियन होइन। हामीले रोमी 8:9 त्यही सिक्छौँ। अब 1:1 जाउँ, 1:13 हामी हेर्नेछौँ। हामीले पवित्र आत्माको विषयमा केही सत्यताहरू बुझ्दैछौँ। हरेक विश्वासीको शरीर पवित्र आत्माको मन्दिर हो, 1 कुरिन्थी 6:19। हरेक विश्वासीभित्र पवित्र आत्मा हुनुहुन्छ, 1 कुरिन्थी 6:19 पनि, र साथै यदि कोही व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने त्यो व्यक्ति क्रिस्चियन होइन, परमेश्वरको होइन, रोमी 8:9। अब 1:13 हामीले के देख्छौँ भने 3 कुरा पहिला पढौँ है। उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यौ, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियौ। अब मुक्ति पाएको हरेक व्यक्तिको जीवनमा यहाँ लेखिएको 3 कुरा पूरा भइसकेको हुन्छ। हरेक व्यक्ति जसले मुक्ति पाएको छ उसको जीवनमा 3 कुरा भइसकेको हुन्छ। के हुन्? नम्बर 1 उसले यहाँ लेखेको छ 13 उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भनेछ। त्यसैले पहिलो चाहिँ उसले सुनेको हुन्छ, मुक्ति पाएको हरेक व्यक्ति, हरेक मुक्ति पाएको व्यक्तिले नम्बर एक चाहिँ उसले के सुनेको हुन्छ भने सत्यको वचन सुनेको हुन्छ, अर्थात् बाइबलको वचन, जसलाई यहाँ के पनि भनेको छ, अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार, सुसमाचार। येशु ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौडी उठ्नुभयो। म पापी जो नरक जानुपर्ने मेरो सट्टामा उहाँ मर्नुभयो, बौडी उठ्नुभयो। येशु परमेश्वरको पुत्र उहाँ बाहेकहरू कुनै मुक्तिदाता छैन। यो वचनलाई सत्यको वचन भनिन्छ, सुसमाचार भनिन्छ। के यो सुसमाचार नसुनिकन एकजनाले मुक्ति पाउन सक्छ होला? असम्भव छ। त्यसैले पहिलो चाहिँ मुक्ति पाएको छ भने कुनै व्यक्तिले, एक चाहिँ उसले यो सुसमाचार सुनेको हुन्छ, नम्बर दुई उसले सुनेको मात्र हुँदैन, उसले के पनि गरेको हुन्छ। यहाँ भनेको छ तिमीहरूले मुक्तिको सुसमाचार सुनेपछि के गर्यो, यहाँ भनेको छ भरोसा गर्यो। त्यसलाई अर्को शब्दमा यहाँ पनि भनेको छ उहाँमा नै तिमीहरूले विश्वास गरेपछि। त्यसैले भरोसा गर्नु, विश्वास गर्नु, ख्रिस्टलाई ग्रहण गर्नु, उहाँमा आउनु भनेको सबै एउटै कुरा। त्यसैले फेरि अब हेरौँ है, अनि तपाईँले आफ्नो आफ्नो विषयमा सोच्नुहोस्। मैले मुक्ति पाएको छु कि छैन, मुक्ति पाएको व्यक्ति हो भने एक उसले सत्यको वचन मुक्तिको सुसमाचार सुनेको हुन्छ, नम्बर दुई उसले सुनेको मात्र हुँदैन, सुन्दैमा हामीले मुक्ति पाउने होइन, विश्वास पनि गरेको हुन्छ येशु ख्रिस्टमा, भरोसा गरेको हुन्छ। अनि त्यसको चाहिँ एउटा मुक्ति पाएको व्यक्तिको जीवनमा अर्को कुरा पनि भइसकेको छ। पहिलो दुईटा त एक त हामीले सुन्नु पर्यो, कसैले हामीलाई सुनाउनु पर्यो, हामीले चाहिँ सुन्नु पर्यो। दोस्रो चाहिँ हामीले आफैले विश्वास गर्नु पर्यो। अब तेस्रो काम चाहिँ परमेश्वरले गर्नुहुन्छ, तेस्रो काम चाहिँ परमेश्वरले गर्नुहुन्छ। यदि पहिलो दुईटा भाग तपाईँले गर्नुभएको छ भने तेस्रो भाग परमेश्वरले गर्नुहुन्छ। त्यो के भने यहाँ लेखेको छ उहाँमा नै तिमीहरूले विश्वास गरेपछि, हामीले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो। प्रतिज्ञाको पवित्र आत्माले छाप मारियो, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, अनि पवित्र आत्माले तिमीहरू छाप मारियो भनेछ। यो हुनेछ भनेछ कि छाप मारिने छौ भनेछ कि छाप मारियो भनेछ, भइसक्यो भनेछ होइन। भूतकाल भनेको घटिसकेको घटना, जुन दिन एउटा व्यक्तिले सुसमाचार सुनेर बुझेर उसले विश्वास गर्छ येशु ख्रीष्टमाथि, त्यही दिन त्यही घडी त्यही सेकेन्ड यो अचम्मको घटना हुन्छ कि यो आँखाले देखिँदैन, तर परमेश्वरले त्यो व्यक्तिलाई के भनेको छ भने पवित्र आत्माले छाप मार्नुहुन्छ। अब यो हामी यसको अर्थ हामी बुझ्नलाई यहाँ अध्ययन अगाडि बढाउनेछौँ। एकचोटि यो तिनवटा कुरालाई फेरि सरसर्ती विचार गर, हामीले तिनवटा कुरा भइसकेको हुन्छ एउटा मुक्ति पाएको व्यक्तिमा भन्यो। त्यसैले मुक्ति पाउनको लागि एक व्यक्तिले पहिला सत्यको वचन अर्थात् उसको मुक्तिको सुसमाचार सुन्नै पर्छ, अनि सुनेर मात्र उसले भएन, उसले विश्वास गर्नुपर्छ। एकचोटि एफसी दुई यहाँ नजिकै छ, 8 अध्यायमा पठाउनुहोस्, एफसी 2:8 किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफै बाटोको होइन, यो परमेश्वरको दान हो। 8 लेखेको छ कि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, तर विश्वास गर्ने हो भने हामीले सुन्नु पर्यो, अनि परमेश्वरको वचन प्रति यो विश्वास भनेको चाहिँ परमेश्वरले भन्नुभएको कुराप्रति हामीले के प्रतिक्रिया जनाउने। यदि परमेश्वरको वचन नै सुनेको छैन भने त्यो नसुनेको वचनप्रति हामीले प्रतिक्रिया त जनाउन सक्दैन, असम्भव छ। त्यसैले यहाँ एकचोटि रोमी 10 अध्यायमा पल्टाउनुहोस् त, रोमी 10 अध्यायमा अनि रोमी 10 अध्यायको 14 पदमा लेखिएको छ, तब जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई तिनीहरूले कसरी पुकारलान् त, अनि जसको विषयमा तिनीहरूले सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्लान् त, अनि प्रचारक बिना तिनीहरूले कसरी सुन्लान् त। यहाँ बताएको छ कि यदि विश्वास गर्न सक्ने हो भने उसले पहिला के विश्वास गर्ने, कसमाथि विश्वास गर्ने त्यो सुन्नु पर्छ। रोमी 10:17 पदमा पनि अब हेर यहाँ लेखिएको छ, यसकारण विश्वास सुनाईद्वारा आउँछ र सुनाई चाहिँ परमेश्वरको वचनद्वारा। विश्वास केद्वारा आउँछ भनेको छ? सुनाई। त्यसैले सुन्नु पर्यो पहिला। अनि के सुन्नु पर्यो? जेसुकै कुरा सुनेर भएन, यहाँ लेखेको छ परमेश्वरको वचन। यसर्थ मुक्ति पाउनको लागि एक व्यक्तिले पहिला परमेश्वरको वचन सुन्नुपर्छ। तर दोस्रो कुरा पनि हामीले भन्यौं, धेरै मान्छेले सुन्न त सुन्छन्, धेरै समयसम्म पनि सुन्ला, सानै बच्चा हुँदैदेखि हुँदादेखि नै पनि सुन्न सक्छ। बुवामा क्रिस्चियन छन् भने सानैदेखि चर्च गइन्छ, सानैदेखि सुनिन्छ, तर त्यतिकैमा त मुक्ति पाइँदैन। अनि यो दुःखको कुरा कि धेरैजनाले मुक्ति कहिल्यै पाउँदैन, धेरै सुनेर पनि, किनभने यो वचन सुनेर यसप्रति केही न केही प्रतिक्रिया जनाउनै पर्छ। हाम्रो एउटा भाग छ त्यहाँ, साना केटाकेटी होस्, ठुला वृद्ध, पुरुष महिला जोसुकै होस्, एउटै तरिका छ मुक्ति पाउने। त्यो चाहिँ के हो? हामी अघि एफसी 2:8 फेरि अब हेर्नेछौँ, एफसी 2:8-9 पद पनि हेर्नेछौँ। एउटै तरिका छ, त्यो के हो भने विश्वासद्वारा। यसैले 8 पद पढौँ, एफसी 2:8, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफै बाटोको होइन। विश्वास चाहिँ केवल परमेश्वरले दिनुभएको मुक्तिलाई लिनु हो भनेको छ। त्यसैले उपहार कहिले पनि आफैले आफूलाई त दिँदैन, कसैले उपहार दिन्छ भने अरू कसैलाई दिन्छ, ल मलाई एउटा उपहार दिँदैछु भनेर मैले यसलाई उपहार आफूलाई यसरी दिँदैन भने आफै बाटोको होइन। यहाँ लेखेको छ यो परमेश्वरको दान हो, परमेश्वरले दिनुभएको कुरा हो यो मुक्ति। अनि 9 पदमा यो पनि भनेको छ, यो परमेश्वरले दिनुभएको कुरा चाहिँ हामीले केही उहाँलाई दिएर उहाँबाट किन्ने कुरा होइन। यहाँ लेखेको छ 9 पद, कामहरूबाट होइन, किनभने जस्तो कि मैले केही पैसा कमाउनु पर्यो भने म एकजना कहाँ गएर तपाईँको लागि म आज दिनभर काम गर्छु अनि मलाई कति ज्याला दिनुहुन्छ भनेर मैले भन्न सक्छु, अनि त्यो चाहिँ मैले कामबाट पाउँछु, तर त्यो चाहिँ उसले मलाई दिएको उपहार होइन, त्यो त मेरो ज्याला हो। तर मुक्ति चाहिँ हामीले कामबाट कमाइने होइन, हामीले केही गरे बापत पाउने होइन। यहाँ भनेपछि यो परमेश्वरको दान हो, यो सित्तैमा पाइन्छ। कसरी लिने यसलाई? यहाँ पढ्यो विश्वासद्वारा, सुन्ने अनि विश्वास गर्ने येशु ख्रिस्टमाथि। हाम्रो पाप महसुस गर्दै, आफू पापी हुँ महसुस गर्दै, धन्यवाद हुँदै ख्रिस्ट येशुमा विश्वास गर्ने। अनि तेस्रो कुरा, अब जब एक व्यक्तिले सुसमाचार सुन्छ र केवल ख्रिस्टलाई, तर कसैमाथि होइन, कुनै थोकमाथि होइन, तर येशु ख्रिस्टमाथि नै आफ्नो व्यक्तिगत प्रभु मुक्तिदाता भनी विश्वास गर्छ, यसरी प्रतिक्रिया देखाउँछ हृदयमा, अनि परमेश्वरले त्यो देख्नुहुन्छ, विश्वास हृदयबाट हुन्छ, तब परमेश्वरमा के अरे परमेश्वरले उसको जीवनमा एउटा अचम्मको काम गर्नुहुन्छ। त्यही घडी नै एफसी 1:13 अब पल्टाउँ, यो कार्यलाई चाहिँ भनेको कुरा फेरि पढाउँ। यहाँ लेखेको छ कि त्यो विश्वास गर्ने व्यक्ति 13 लास्ट आखिरी भागमा लेखेको छ, ऊ प्रतिज्ञाको पवित्र आत्माले छाप मारिएको हुन्छ, परमेश्वरले गर्ने काम। अब कोद्वारा छाप मारियो भने चाहिँ कोद्वारा छाप मारियो? यहाँ भनेको छ पवित्र आत्मा, प्रतिज्ञाको पवित्र आत्मा। अर्थात लगाउने व्यक्ति चाहिँ अब परमेश्वर हुनुहुन्छ, तर छाप जुन हामीमा लाग्छ त्यो चाहिँ परमेश्वरको पवित्र आत्मा हुनुहुन्छ, पिता हुनुहुन्छ, पुत्र चाहिँ यीशु हुनुहुन्छ जो क्रुसमा मर्नुभयो, उहाँमाथि विश्वास गर्दा पवित्र आत्माले छाप मारिन्छ। छाप लगाउने व्यक्ति चाहिँ परमेश्वर नै हुनुहुन्छ। एकचोटि दोस्रो कुरन्थी एक अध्यायमा पल्टाउनुहोस् त, दोस्रो कुरन्थी एक अध्याय जस्तो के सम्झनुहोस् भने मैले एउटा रबर स्ट्याम्प, त्यो पनि एउटा छाप हो, रबर स्ट्याम्प लिएँ अनि रबर स्ट्याम्पमा चाहिँ मेरो नाम छ अरे मानव, अनि त्यो रबर स्ट्याम्प मसीमा चोपेर चाहिँ मैले छाप लगाएँ। छाप लगाउने व्यक्तिको हो म होइन, छाप चाहिँ के हो, त्यो मेरो नाम हो, त्यो जुन यहाँ लागेको छ। केमा लगाएँ, यो कागजमा लगाएँ। अब छाप लगाउने व्यक्ति चाहिँ परमेश्वर नै हुनुहुन्छ, अनि त्यो छाप चाहिँ पनि परमेश्वर नै हुनुहुन्छ। तर परमेश्वर त्रिएक हुनुभएकोले छाप लगाउने व्यक्ति चाहिँ परमेश्वर पिता हुनुहुन्छ, छाप चाहिँ परमेश्वरको आत्मा हुनुहुन्छ। त्यसैले यहाँ लेखेको छ दोस्रो कोरिन्थी 1:22 जसले हामीमाथि छाप पनि लगाउनु भएको छ र आत्माको बैना हाम्रा हृदयहरूमा दिनुभएको छ। आत्मा भनेछ, पवित्र आत्मा यहाँ दिनुभएको छ। यो छाप लगाउने काममा चाहिँ के हुँदो रहेछ, परमेश्वरको आत्मा हामीले पाउँदो रहेछ। अब तपाईँलाई प्रश्न, यो पद अनुसार यो छाप कहाँ लगाइन्छ? अघि यो कागजमा मैले छाप लगाएँ रबर स्ट्याम्पको, तर परमेश्वरले जब आफ्नो पवित्र आत्माको छाप लगाउनुहुन्छ कहाँ लगाउनुहुन्छ? यो छाप कुन ठाउँमा, के लेखेको छ यहाँ दोस्रो कोरिन्थी 1:22 र आत्माको बैना हाम्रा केमा दिनुभएको छ, हृदयहरूमा, हाम्रो हृदयमा छाप लगाउनुहुन्छ। कस्तो अचम्म कुरा, यो देखिँदैन तर यो परमेश्वरले गर्नुहुन्छ, यो वास्तविक हो। त्यसैले परमेश्वरले हामीलाई आफ्नो पवित्र आत्माले छाप लगाउनु भएको छ। अनि यो छाप चाहिँ के हो भने, जस्तो कि अघि मैले मेरो नाम छापेँ, यहाँ किन यहाँ नाम मेरो छाप्छु, ताकि सबले थाहा पाउँछ यो चाहिँ कसको हो, मेरो। कसैले भेट्यो भने ए यो चाहिँ प्रदेशको रहेछ, यसको नाम छ भनेर थाहा हुन्छ। परमेश्वरले किन हामीलाई छाप लगाउनुहुन्छ? यो चाहिँ स्वामित्वको चिन्ह। यो व्यक्ति म माथि विश्वास गर्ने व्यक्ति, मेरो पुत्र येशु ख्रिस्टमाथि विश्वास गर्ने व्यक्ति हो, ऊ चाहिँ मेरो हो। अनि यो मेरो हो भन्नलाई चाहिँ उहाँले के गर्नुहुन्छ, एउटा छाप लगाउनुहुन्छ। तर यो छाप चाहिँ कुनै मसीको छाप होइन, यो छाप चाहिँ परमेश्वरकै पवित्र आत्मा यहाँभित्र बस्न आउनु भएको छ। भेडा बाख्रा थुप्रै थुप्रै पाल्नेहरूले उनीहरूले ठुल्ठुलो चरनमा भेडा बाख्राहरूलाई चराउन लान्छन्। अनि हाम्रो नेपालको पनि लेखहरूमा माथि माथि त्यस्ता ठुला ठुला चरनहरू छन् भनेर सुनिन्छ। अनि चीनदेखि पनि आउँछन् चराउनलाई, तिब्बतबाट क्रस गरेर पत्रिकामा बेला बेलामा हामीले पढ्छौँ। अब ठुला ठुला बथान हुन्छन् अब त्यहाँ चौरीको चरन होला अथवा भेडा बाख्रा होइन, अनि एउटा बथान अथवा एउटा गोठका भेडाहरू अर्को गोठका भेडाहरू छन्, कहिले मिसिन पनि सक्छ, अलमल हुन सक्छ, यो भेडा कसको त्यो भेडा कसको, झगडा पनि हुनसक्छ, यो मेरो भन्दा होइन त्यो मेरो भन्दा। त्यसैले गोठालाहरूले के गर्छन् भने आफ्नो भेडा कुन कुन हुन् भनेर चिन्ह लगाउँछन् उनीहरू। कोही कोहीले रङ लगाउला भेडाको उनमा, तर त्योभन्दा राम्रो तरिका पनि गर्छ। अस्ट्रेलियामा सबभन्दा धेरै भेडा पालन हुने ठाउँ, अनि मान्छेभन्दा भेडा धेरै छ त्यहाँ, अनि त्यहाँ चाहिँ अनि विभिन्न देशमा अब रङ मात्र लगायो भने त्यो उन कत्रेपछि त गइहाल्ने, फेरि रङ लगाउनु पर्यो, कति रङ लगायो। त्यसैले उनीहरूले के गर्छन् भने कहिले पनि नमेटिने छाप लगाउँछ, कहिले पनि नमेटिने छाप। कस्तो होला त्यो छाप, उनीहरूले चाहिँ फलामको एउटा चिज बनाउँछ, जस्तो कि उसको नाम भनौ के अरे भगिन्द्रको भेडा छ अरे थुप्रै, उसले चाहिँ बी भनेर ठुलो बीको एउटा अथवा ठिक्क मिल्ने साइजको फलामको आकारको एउटा छाप बनाउँछ। त्यसपछि त्यसलाई आगोमा पोल्छ, रातो हुने गरिकन है, अनि त्यसपछि धामी दिन्छ, छालामा धामी दिन्छ, एकछिन त दुख्छ भेडालाई, तर त्यसपछि त्यो त निको भइहाल्छ। त्यसपछि चाहिँ कहिले पनि कसैले है यो बीको होइन भन्न सक्दैन, यो चाहिँ कसको भेडा हो भनेर स्पष्ट जान्छ। कहिले नमेटिने स्वामित्वको छ। अब ख्रिस्टको विश्वासी जन केले छाप मारिएको छ, एकसी एकको तेलमा भनेको छ पवित्र आत्मा छ। विश्वासी जनलाई कसले छाप मार्नु भयो, हामीले अघि हेर्यो परमेश्वर पिताले। त्यसैले एउटा विश्वासी जनले भन्न सक्छ, म जान्दछु कि म परमेश्वरको हुँ, किनकि उहाँले मलाई आफ्नो पवित्र आत्माले छाप मार्नु भएको छ। अब दोस्रो तिमोथी दुई अध्यायमा जाउँ, दोस्रो तिमोथी दुई अध्याय अनि 19 पदमा अब हामी हेर्नेछौँ। दोस्रो तिमोथी दुई अध्यायको 19 यहाँ पनि छापको विषयमा लेखिएको छ, कसरी एउटा विश्वासीमा छाप लागेको छ भन्ने कुरा। अनि यहाँ ज्यादै महत्वपूर्ण कुरा हामी सिक्छौँ 19 पद, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ जसमा यो छाप लागेको छ, यो छाप लागेको छ। अनि यहाँ के लेखेको छ, यो छापमा मानौ के लेखिएको छ पनि हामीलाई बताएको छ। के छाप लागेको छ अरे भने, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ। त्यसैले यो स्वामित्वको चिन्ह, यो मेरो आफ्नै हो, यो मेरो भेडा, यो मेरो जन हो भनेर छाप लगाएको छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ। त्यसैले को को साँच्ची नै उहाँका हुन् भने के प्रभुले जान्नुहुन्छ, को को साँच्ची नै साँचो विश्वासीहरू प्रभुले जान्नुहुन्छ, उहाँले जान्नुहुन्छ भने प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ भने। अनि कुन कुन व्यक्तिहरूलाई उहाँले पवित्र आत्माद्वारा छाप लगाउनु भएको छ, कुन कुन व्यक्तिहरूलाई लगाउनु भएको छैन भनी उहाँले जान्नुहुन्छ। तर कुरा के भने, हामीले हेरेर यसो कुनै मान्छेलाई हेरेर यो व्यक्ति चाहिँ पवित्र आत्माले छाप लगाएको हो कि होइन भनेर पवित्र आत्मा नै देख्न सक्छौँ क्या कसैको जीवनमा, सकिँदैन। किन, किनभने यो छाप कहाँ छ, निधारमा होइन तर कहाँ, भित्र हृदयमा अदृश्य। पवित्र आत्मा आफै पनि अदृश्य हुनुहुन्छ। अनि तपाईँले जुन दिन मुक्ति पाउनुभयो, तपाईँले मुक्ति पाएकै दिन ऐनामा आफूलाई यसो हेऱ्यो भने जस्ताको त्यस्तो देख्नुहुन्छ, केही फरक त देख्नुहुन्छ कि। मैले छाप चाहिँ यहाँ भित्र लगाएको, सायद अलिक खुसी चाहिँ देखिएला किनभने मुक्ति पाएकोले आफ्नो पापहरू क्षमा पाए, म स्वर्ग जान पाउने भए भनेर त्यो देखेर, तर पवित्र आत्मालाई देख्नु शारीरिक रूपमा जस्ताको तस्तो देखिन्छ। अब त्यसैले यहाँ के देख्यौँ भने, हो हामी प्रभुका हौ भने प्रभु त अवश्य नै जान्नुहुन्छ, तर हामी प्रभुका हौ भनेर भनेर अरू मानिसहरूले चाहिँ कसरी जान्ने नि, त्यो पनि एउटा महत्त्वपूर्ण प्रश्न हो। यसको जवाब चाहिँ यही दोस्रो तिमोथीको दुई अध्यायको 19 पदको दोस्रो भागमा लेखेको छ, यो छापको दोस्रो भाग। के सम्झनुहोस् भने, जस्तो कि तपाईँसँग एक रुपियाँको त्यो ढ्याक छ, त्यो कोइन, त्यसको दुई साइड हुन्छ, दुई पट्टि हुन्छ, एकातिर एउटा छाप हुन्छ, अर्कोतिर अर्को छाप, तर एउटै हो, एउटै छाप हो एक प्रकारले, एउटै कोइन। त्यसै गरी यहाँ पनि दुईवटा भाग छ, एकातिर चाहिँ यो छापले के जनाउँछ, म प्रभुको, परमेश्वरले उहाँको आफ्नालाई चिन्नुहुन्छ। तर यसको अर्को भाग के छ भने, यहाँ लेखेको छ प्रभुले उहाँको आफ्नालाई चिन्नुहुन्छ अनि ख्रिस्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्। यो चाहिँ दोस्रो साइड हो यो छापको। यहाँ के लेखेको छ, ख्रिस्टको नाम लिने, अर्थात् म क्रिस्चियन हुँ भन्ने, मैले विश्वास गरेको छु भन्ने व्यक्तिले, हरेक व्यक्तिले ऊ चाहिँ केबाट अलग रहनुपर्छ, अधर्मबाट, पापबाट अलग रहनुपर्छ। ऊ साँच्चै नै प्रभुको हो भने ऊ पापबाट अलग रहँदछ। यस पदबाट के सिक्छ भने, अरू मानिसहरूले तपाईं र म साँचो क्रिश्चियन हो कि होइन, साँचो गरी प्रभुका हो कि होइन भनेर कसरी जान्न सक्छन् रे? हाम्रो के हेरेर? जीवन हेरेर। यो मान्छे पहिला पाप गर्थ्यो, यस्तरी हिँड्थ्यो, नराम्रो साथी हिँड्थ्यो, झुट बोल्थ्यो, ठग्थ्यो, झगडा गर्थ्यो, अनि आफ्नो अभिलाषहरूमा हिँड्थ्यो, खान नहुने चिज खान्थ्यो, खराब सङ्गतमा लाग्थ्यो। तर अहिले बेग्लै भएको छ, अहिले ऊ सबै अधर्मबाट अलग भएर हिँडिरहेको छ, फोहोर कुराहरू गर्दैन, फोहोर कुराहरू हेर्दैन। उसले उसको जीवन देखेर संसारले के भन्छन्? यो व्यक्ति चाहिँ अधर्मबाट अलग रहने व्यक्ति। यसरी के देख्छन् मानिसहरूले? त्यो व्यक्ति साँचो विश्वासी हो, उनीहरूले त्यो शब्द मात्र नभन्दा यो व्यक्ति फरक छ भन्छ उनीहरू। त्यसैले मानिसहरूले हामी साँच्चै ख्रिस्ट हौ भनेर देख्ने चाहिँ हाम्रो जीवन हेरेर। अब पवित्र आत्मालाई यहाँभित्र बसिरहनु भएको देख्न सक्दैन मान्छेहरूले, तर पवित्र आत्मा यहाँभित्र हुनुभएकोले, पवित्र आत्माले हाम्रो जीवनमा ल्याउनु भएको, फलाउनु भएको फल चाहिँ देख्न सक्छ। जस्तै एउटा रुखको जरा देख्न सकिन्न, जरा देखिन्न तर रुखको फल देखिन्छ। त्यस्तै पवित्र आत्मा देखिन्न तर पवित्र आत्माको पनि फल हुन्छ भनेर चाहिँ बाहिर गलाती पाँचमा त्यो लेखिएको छ। पल्टाउनुहोस् त, गलाती पाँच अध्याय अनि 22 पदमा गलाती पाँच को 22 पदमा लेखिएको छ, तर आत्माको फल, पवित्र आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, संयम। पवित्र आत्मा हुनुभएकोले एउटा विश्वासीको जीवन साँचो प्रेम हुन्छ। प्रेम भनेको अर्काको भलाई खोज्नु, प्रेम भनेको कहिले पनि स्वार्थी होइन, मलाई होइन, उसलाई के असल छ, अर्कोलाई, मेरो जस्तै कि हामी छोराछोरी छौँ, बुवालाई के कुरा गरेर उहाँलाई भलाइ हुन्छ, मेरो भाइ बहिनीलाई के गरेर भलाइ हुन्छ, मेरो साथीहरूलाई मैले के गर्नु सबभन्दा राम्रो हो, उनीहरूको लागि फाइदा हो। प्रेमले जहिले पनि अर्काको भलाइ हुन्छ, आनन्दित हुन्छ, पवित्र आत्मा भएको शान्ति हुन्छ इत्यादि। तर मुक्ति नपाएको व्यक्तिसँग त पवित्र आत्मा हुनुहुन्न। अनि उसको जीवनमा कस्तो कुराहरू हुन्छ त? यहीँ लेखिएको छ गलाती 5:19 उसँग पवित्र आत्मा नभएकोले ऊ आफ्नो शरीर अनुसार हिँड्छ, आफ्नो आँखाले जे देख्यो, कानले सुन्यो, मनमा जे आयो त्यही अनुसार मात्र आफ्नो शरीरका अङ्गहरूलाई चाहिँ वशमा राखिएको हुनन्। 19 पदमा ल्याएको छ, अब शरीरका कामहरू प्रकट छन्, ती यी हुन् परिस्त्रीगमन, व्यभिचार, अशुद्धता, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, क्रोध, विरोध, फुट, दलबन्दी, 21 पद, द्वेष, हत्या, मतवालापन, मोजमजा, त्यही प्रकारका कुराहरू जुन कुराहरूका विषयमा म तिमीहरूलाई पहिले भन्दछु, अनि जसरी अघि नै भनिसकेको पनि छु, यस्ता यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका हकवाला हुनेछन्। तर यही यस्तो गर्ने व्यक्ति जो थियो पहिला, अब यस्तो गर्न छोड्छ, ऊ अधर्मबाट अलग हुन्छ भने उसको जीवनमा चाहिँ अब पवित्र आत्माको फल देखिन थाल्छ। उसको जीवनमा भलाइ, नम्रता, संयम, यी कुराहरू देखिन्छ, यी खराब कुराहरूबाट अलग हुन्छ। त्यसैबाट मानिसहरूले जान्न सक्छ हामी साँचो क्रिश्चियन हो। यो कुरा प्रभु येशूले पनि भन्नुभयो, यूहन्ना 13 अध्यायमा पल्टाउनुहोस्, यूहन्ना 13 यहाँ लेखिएको छ, यूहन्ना 13:35 यूहन्ना 13:35 भन्नुभयो प्रभुले, तिमीहरूको आपसमा प्रेम छ भने यसैबाट सबै मानिसहरूले सबैले तिमीहरू मेरा चेला रहेछौ भने थाहा पाउनेछ। थाहा पाउनेछ कसरी? आपसमा प्रेम छ भने, झगडा होइन प्रेम छ, आफ्नै भलाइ होइन अर्काको भलाइ खोज्दछौ भने यो चाहिँ साँचो विश्वासीको चिन्ह हो। त्यसैले हामीले के कुरा सिक्यौँ त सारांशमा? संसारले भनेको बाहिरको मानिसहरूले विश्वासी जन्ममा पवित्र आत्मा स्वयंलाई देख्न सक्दैन, तर संसारले हाम्रो चालचलन, हाम्रो व्यवहार देख्न सक्छ र हाम्रो जीवनमा परमेश्वरको पवित्र आत्माले काम गरिरहनु भएको छ भन्ने चाहिँ प्रमाण चाहिँ देख्न सक्छ। जस्तै कि पवित्र आत्मालाई प्रभु येशूले केसँग तुलना गर्नुभएको छ भने हावासँग, हावा देख्न सकिँदैन तर हावाले रुखहरू हल्लाउँछ त्यसैले हावा छ भनेर देख्न सकिन्छ। त्यस्तै पवित्र आत्माले देख्न सकिँदैन तर हाम्रो जीवन परिवर्तन भएको छ त्यो चाहिँ देख्न सकिन्छ। त्यसैले परमेश्वरले उसको जीवनमा काम गर्नुभएको प्रमाण देख्न सक्छ। अनि जोसँग साँच्चै नै पवित्र आत्मा हुनुहुन्छ त्यो व्यक्ति अधर्मबाट अलग रहन चाहनेछ, प्रभुलाई खुसी पार्न ऊ चाहनेछ अनि प्रभुको आज्ञाहरू पालन गर्न चाहनेछ। जस्तो कि उसले विश्वास गर्यो भने प्रभुको के आज्ञा छ त म के गर्नुपर्छ उहाँको आज्ञा के छ भन्ने जान्न चाहन्छ। मुक्ति पाउनलाई होइन, मुक्ति त सित्तैमा पाएँ तर प्रभुको आज्ञा पालन गर्ने अनि उहाँको पहिलो आज्ञा छ तिमीले ममाथि विश्वास गरेर मुक्ति पायो भन्ने कुरा अरूलाई बता, स्वीकार गर, उहाँ मुख खोलेर स्वीकार गर, येशू मेरो प्रभु हुनुहुन्छ। त्यति मात्र होइन बप्तिस्मा लिएर स्वीकार गर, पानीको बप्तिस्माद्वारा हामीले गवाही दिन्छौँ कि जसरी येशू ख्रीष्ट मरेर गाडिनुभयो बौरी उठ्नुभयो त्यस्तै म पनि अब बप्तिस्मा लिन्छु भनेर पानीमा हामीलाई डुबाइन्छ अनि फेरि निकालिन्छ गाडीमा बौरी निक्लु अनि त्यसपछि हामी एउटा मण्डलीमा लगातार आउन थाल्छौँ। वचन प्रभुको हामी पढ्छौँ किनभने प्रभुको आज्ञाहरू सब वचनमा छ अनि कैयौँ कुराहरू सुन्छ हामी उहाँको सन्तान भएपछि गर्नुपर्छ। अब जुन व्यक्ति चाहिँ सधैँ पहिला जस्तै पापमा जिरहन्छ, पहिला जस्तै बोल्छ, पहिला जस्तै अधर्ममा जीवन बिताइरहने व्यक्तिले उसले के प्रमाण दिइरहेको छ भने म प्रभुको होइन भन्दैछ होइन त म प्रभुको होइन किनभने म यो अधर्म गर्दैछु, म यो बोल्दैछु, म त्यहाँ जाँदैछु पहिला जस्तै सबै। उसले प्रमाण दिइरहेको छ म प्रभुको होइन, उसले अधर्म गरिरहेको छ। पहिलो योहन्नाको तीन अध्यायमा एकचोटि पल्टाउनुहोस् त, पहिलो योहन्ना तीन अध्यायमा र 9 र 10 पद हामी पढ्नेछौँ। पहिलो योहन्ना 3:9 पदमा लेखेको छ, हरेक जो परमेश्वरबाट जन्मेको हो उसले पाप गर्दैन किनकि उहाँको बीउ उसमा रहन्छ र उसले पाप गर्न सक्दैन किनभने ऊ परमेश्वरबाट जन्मेको हो। यहाँ के बताएको छ भने येशू ख्रीष्टमा विश्वास गरेर एउटा नयाँ आत्मिक जन्म पाइन्छ, परमेश्वरको सन्तान बनिन्छ अनि त्यो व्यक्ति पाप गरिरहन सक्दैन, पापमा जिइरहँदैन भनेको छ। अनि 10 पदमा बताएको छ, परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्, हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन। मानिसहरू कि परमेश्वरका सन्तान हो कि शैतानका सन्तान हो कसरी थाहा पाउनु, यहाँ भने यसैबाट प्रकट हुन्छ। जो धार्मिकताको काम गर्दैन अथवा ऊ चाहिँ परमेश्वरलाई खुसी पार्ने काम गरिरहँदैन भने ऊ परमेश्वरबाटको होइन। एउटा उदाहरण दिएको छ, उसले विश्वासीहरूलाई प्रेम गर्दैन भने ऊ परमेश्वरबाटको होइन। अब कसैले म क्रिस्चियन हुँ भनेर भन्छ भने के ऊ साँच्चै क्रिस्चियन हो त, भन्दैमा म क्रिस्चियन हुँ भन्दैमा म ख्रिस्टको हुँ भन्दैमा ऊ क्रिस्चियन हुन्छ, नहुन सक्छ, हुन पनि सक्छ तर नहुन पनि सक्छ, दावी गर्दैमा हुने भएन। त्यसैले अब हामी एफसी 1:14 जाउँ, हाम्रो अन्तिम भागमा आइपुगेको छ, हामी अलिकति हेरेर हामी अन्त गर्नेछौँ। एफसी 1:14 पदमा अब यो बताइएको छ, किनभने पवित्र आत्मा हामीलाई दिइनु भएको छ छापको रूपमा स्वामित्वको चिन्ह, अनि 14 पदमा भनेछ पवित्र आत्माको विषयमा, जो चाहिँ भनेको पवित्र आत्मा चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ, उहाँकै महिमाको प्रशंसा लागि। यहाँ के सिकाएको छ भने पवित्र आत्मा चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ। अब यो पदले चाहिँ एउटा विश्वासी जनको मुक्तिको अन्तिम चरणलाई जनाइरहेको छ। अन्तिम चरण भन्नाले जुन बेला चाहिँ ऊ प्रभुसँगै पुगिसकेको हुन्छ। अहिले हामी संसारमा छौँ, प्रभु हामीसँग हुनुहुन्छ, तैपनि प्रत्यक्ष रूपमा आम्ने सामने छैन, तर एक दिन हुनेछौँ, सदाको लागि उहाँसँग हुनेछौँ। त्यसपछि हामीले त्यहाँ पुगेपछि कहिले पनि एउटै पनि पाप गर्ने छैन। यो संसारमा चाहिँ हामीले मुक्ति पाएका छौँ, हाम्रो जीवन बदली भएको छ, तर कतिपटक हाम्रो कमजोरीले, अज्ञानताले, हाम्रो अविश्वासले हामीले कहिले काहीँ पाप गर्न पुग्छौँ, तर त्यो दिन अन्तिम चरणमा चाहिँ कहिले पनि पाप गर्दैन त्यो दिनदेखि। अनि कहिले हुनेछ त्यो अन्तिम चरण? जुन बेला प्रभु यीशु हामीलाई लिन आउनुहुनेछ। प्रभुले त्यो प्रतिज्ञा गर्नुभएको छ कि उहाँले आफ्नोहरूलाई लिन आउनुहुनेछ। उहाँले भन्नुभयो, म तिमीहरूको लागि ठाउँ तयार पार्न जान्छु, स्वर्ग जानु अगाडि त्यो भन्नुभयो। अनि ठाउँ तयार पार्ने भने म फेरि तिमीहरू कहाँ आउनेछु, अनि तिमीहरूलाई म आफू कहाँ लिनेछु भन्नुभएको छ। त्यसैले जुन बेला प्रभु यीशु फेरि आउनुहुनेछ, तब हामी सधैँको लागि उहाँसँग हुनेछौँ। अनि यो निश्चय छ कि प्रभुको त्यो दिनमा चाहिँ प्रभु यीशुले जुन काम सुरु गर्नुभएको छ हाम्रो जीवनमा त्यो पुरा हुनेछ। फिलिपीको एक अध्यायको छ पदमा यो लेखेको छ, जुन दिन प्रभु यीशु हामीलाई लिन आउनुहुनेछ त्यो दिन चाहिँ लाई यीशु ख्रिस्टको दिन पनि भनेको छ, फिलिपी एक छमा। र यस कुरामा म निश्चित छु, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ उहाँले यीशु ख्रिस्टको दिनसम्म त्यो पूरा गर्नुहुनेछ। तर आइसक्नु भएको छैन, तर उहाँ आउनुहुनेछ। हामीलाई के ग्यारेन्टी छ त उहाँ साँच्चै आउनुहुन्छ? एउटा ग्यारेन्टी उहाँले छोड्नु भएको छ। जस्तै कि कसैले जग्गा किनबेच गर्दाखेरि, घर किन्दा, अरू कुनै चिज, त्यस्तै ठुलो चिज किन्दाखेरि चाहिँ उनीहरूले के गर्छ, एकैचोटि उनीहरूले सबै पैसा नतिर्न सक्छ। उसले भन्छ, म साँच्चै नै किन्नेछु, सबै किन्नेछु, खै अब किन्नुहुन्छ किन्नुहुन्न होला भनेर भन्नु, होइन म तपाईँलाई केही पैसा छोडिराख्छु, अनि केही पैसा छोडिराख्छु। त्यो पैसालाई के भन्छ कसैले थाहा छ? बैना, बैना। त्यो बैना के हो? ग्यारेन्टी हो कि म सबै नै कारोबार पुरा गर्नेछु। परमेश्वरले पनि उहाँले के ग्यारेन्टी दिनुभएको छ कि हामीलाई साँच्चै नै स्वर्गमा पुर्याउनुहुनेछ, पूर्ण रूपमा हामीलाई छुटकारा दिनुहुनेछ, हामीलाई हामीमा सुरु गर्नुभएको असल काम पुरा गर्नुहुनेछ भने बैना र ग्यारेन्टी के छ भने परमेश्वरको पवित्र आत्मा नै ग्यारेन्टी हुन्छ। परमेश्वर आफै, प्रिय परमेश्वरको आत्मा चाहिँ हामीभित्र आउनुभएको छापको रूपमा, अनि उहाँलाई बहिना पनि भनेको छ। अनि दोस्रो कोरिन्थी पाँचको पाँचमा हामी पल्टौँ, दोस्रो कोरिन्थी पाँच अध्यायको पाँच पदमा यहाँ हामी पढ्छौ, अब जसले हामीलाई यही कुराको निम्ति तयार पार्नु भयो उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई आत्माको बहिना पनि दिनुभएको छ। यो बहिना चाहिँ पवित्र आत्मा छ। त्यसैले यो परमेश्वरको ग्यारेन्टी हो भन्ने हामी थाहा पाउँछौँ। अनि यो चाहिँ कसरी पनि बुझ्न सक्छौँ, मगनी जस्तो, एक स्त्रीसँग मगनी गर्दा एक पुरुषले आफ्नो प्रेमको चिन्ह स्वरूप उसलाई एउटा औँठी दिन सक्छ। त्यो औँठीले के जनाउँछ भने त्यो स्त्रीलाई म पक्कै पनि विवाह गर्नेछु, यो मेरो प्रतिज्ञाको बहिना हो भनेर, चिन्ह हो भनेर औँठी दिन्छ। अनि एक दिन विवाह हुन्छ, ऊ आफ्नो दुलहीलाई लिन आउँछ, अनि विवाह हुन्छ र तब एक आशिषपूर्ण सम्बन्धको सुरुवात हुन्छ। त्यस्तै गरी हामीसँग चाहिँ पवित्र आत्मा हुनुभएको कारण ख्रिस्ट हामीलाई, मण्डलीलाई, विश्वासीहरूलाई उहाँको दुलही पनि भनेको छ बाइबलमा, लिन आउनुहुनेछ। यो निश्चयता छ, निश्चय छ कि हामीले प्रभुलाई आम्ने सामने भेट्नेछौँ। अनि अहिलेभन्दा पनि झन् अचम्मको आनन्द हाम्रो सुरु हुनेछ। अनि अन्तिममा एउटा खण्ड हामी पढ्नेछौँ, प्रभु यीशु कसरी आउँदै हुनुहुन्छ भन्ने कुरा, पहिलो थेसलोनिकी चार अध्याय, पहिलो थेसलोनिकी चार अध्यायको सोह्रदेखि अठार पदहरूमा यो लेखेको छ, यीशुले भन्नुभयो म आउँदैछु। त्यसैले कसरी आउँदै हुनुहुन्छ यहाँ लेखेको छ सोह्र पदमा, किनकि प्रभु आफै चित्कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैसित स्वर्गबाट ओर्लनुहुनेछ। स्वर्गबाट आउँदै हुनुहुन्छ,
शारीरिक रूपमा नै उहाँ माथि उचालिनु भएको थियो, त्यसरी नै उहाँ ओर्लिनु हुनेछ। पहिलोचोटि जन्मिँदाखेरि त उहाँ कन्याको कोखबाट जन्मिनु भयो, तर दोस्रो चोटि आउँदा स्वर्गबाट उहाँ प्रधान स्वर्गदूतको आवाजसित आउँदै हुनुहुन्छ, चित्कारसित। र के हुनेछ, जो विश्वासीहरू पहिला मरिसकेका थिए उनीहरू बौडेर उठ्नेछन् भनेछ, अनि कृष्ण मरेकाहरू पहिले बौडेर उठ्नेछन्। हामी जुनै रहेकाहरूलाई के हुनेछन्, मानौ आज नै प्रभु आउनुभयो भने हामी शरीरमा मरेको छैन, के हुनेछ सत्रपद, त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौँ भनेछ। त्यसैले बादलमा उठाइनेछौँ, जसरी प्रभु पनि बादलमा उठाइनु भएको थियो बौडी उहाँको 40 दिन देखा पर्नु भएको छ। अनि यसरी नै हामी सधैँ प्रभुको साथमा रहनेछौँ। अनि यसको ग्यारेन्टी के हो, यो पक्कै हुनेछ भने पवित्र उहाँ बहिनाको रूपमा हामीसित हुनुहुन्छ। त्यसैले हामी त्यो दिन नआएसम्म पवित्र आत्माले छाप मारिएका छौँ, त्यो दिनलाई चाहिँ हाम्रो पूर्ण छुटकाराको दिन पनि भनेको छ। त्यसैले हामीले के अध्ययन गर्ने भने, एउटा साँचो विश्वासी ख्रिस्टमा सुरक्षित छ किनकि ऊ पवित्र आत्माले